सूरत शूरा आयत नंबर 15 में अल्लाह रब्बुल इज़्ज़त ने नबी सल्लल्लाहु अलैहि वसल्लम को इस्तकामत की तलकीन की है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इस्तकामत की तलकीन की गई है और आपके तवस्सुत से उम्मते मुस्लिमा के सामने भी चंद अहम बातें रखी गई हैं। सूरत अशूरा आयत नंबर 15 के मुतल्लिक हाफिज़ इब्ने कसीर रहमतुल्लाह अलैह ने फरमाया कि ये आयत 10 मुस्तकिल जुमलों पर मुश्तमिल है। एक आयत के अंदर 10 अहम बातें बताई गई हैं और हर अहम बात ख़ास अहकाम पर मुश्तमिल है। इस तरह इस एक आयत में जो है वो हेडिंग, उन्वानात या अहकामात की 10 अहम बातें बयान की गई हैं और इसकी मिसाल पूरे कुरान में सवाए आयतल कुर्सी के कहीं नहीं मिलती। आयतल कुर्सी में भी आप पढ़ चुकी हैं कि आयतल कुर्सी में 10 अहकाम की 10 फसलें बयान की गई हैं। फरमाया फ़ालिज़ालिका फ़दउ, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके कहा जा रहा है, बस इसके लिए आप दावत दीजिए। फ़ालिज़ालिका फ़दउ, बस इसके लिए आप दावत दीजिए। अब आप देखिए कि पहला हुक्म जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दिया गया है वो है कि मुशरिकीन पर दावते तौहीद भारी है और इस वजह से आप अपनी दावत को छोड़े नहीं बल्कि मसलसल दावत का ये काम जारी रखें। फ़लिज़ालिका फ़दउ, और फ़दउ का रूट आपको आता है दाल ऐन वो, और इसके मानी है दावत देना, बुलाना। और किसकी तरफ दावत देनी है, जिसका जिक्र आप पीछे की आयात में पढ़ चुकी हैं कि तमाम अंबिया का दीन एक था और तमाम अंबिया को अल्लाह रब्बुल इज़्ज़त ने जो है वो दीने इस्लाम को कायम करने की वसीयत की थी और यही वसीयत रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी की गई। और आप दीन के अंदर जो है ये बातें पढ़ चुकी हैं कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को क्या चीज़ जो है वो कायम करने का हुक्म दिया जा रहा है। इसमें तौहीद भी है और नमाज रोज़ा भी दीन का हिस्सा है, अल्लाह और आखरत पर ईमान लाने के साथ हलाल और हराम के अहकामात को मानना और उनकी पाबंदी करना, फिर इसी तरह जो है वो जिना, सूदखारी, कत्ले मोमिन, यतीम का माल खाना और जरायम को अल्लाह के अजाब का मूजिब करार दिया गया है। तो आप दीन के सिलसिले में आप उन आयात को सामने रखें जो अभी आपने पढ़ी थी, जिसमें सूरत अल बैयना आयत 5, सूरत अल माईदा आयत 3, सूरत अत तौबा आयत नंबर 29 और सूरत अन्नूर आयत नंबर 2। कहा जा रहा है कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप दीन की तरफ दावत दीजिए। नंबर 2, वस्तकिम कमा ओमिर्थ, और जिस तरह तुम्हें हुक्म दिया गया है उस पर मजबूती के साथ कायम हो जाओ। ये दूसरा हुक्म है। आप अपने पास कुरान पर सिक्के की पेंसिल के साथ, लेड पेंसिल के साथ 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 लिखती जाएं, ब्रैकेट डालकर या उसको हाईलाइट करके या अंडरलाइन करके आप साथ साथ लिखती जाएं। अब आप देखें कि दूसरा हुक्म है वस्तकिम कमा उमिर्थ, वस्तकिम और कायम रहो कमा उमिर्थ जिस तरह तुम्हें हुक्म दिया गया है। ये बहुत ही जो है वो सख्त हुक्म है कि आप सल्लल्लाहु अलैहि वसल्लम इस दीने इस्लाम पर, दीने अंबिया पर खुद इस तरह कायम रहें जैसे कि अल्लाह ताला ने आपको हुक्म दिया है। तमाम अकायद, आमाल, अखलाक, आदात, माशरत, उसमें जरा सा झोल नहीं होना चाहिए, कोई कंप्रोमाइज नहीं होना चाहिए, कोई अफरातो तफरीत नहीं होना चाहिए, बल्कि बिल्कुल सही एतदाल के साथ आप कायम रहें जिस तरह के अल्लाह ने आपको हुक्म दिया है। तो आप देखें कि पहले कहा कि आप दूसरों को दावत दें, नंबर दो ये कहा कि जिस तरह हुक्म तुम्हें हुक्म दिया गया है उस पर मजबूती के साथ कायम हो जाओ। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जब बाज़ सहाबा ने आपके बाल सफ़ेद हो जाने का जिक्र किया तो आपने फरमाया शैयबतनी हूद व इख्वातुहा, कि मुझे सूरत हूद और इससे मिलती जुलती सूरतों ने बूढ़ा कर दिया। मुफस्सरीन कहते हैं कि सूरत हूद में भी इस्तकामत इख्तियार करने का अल्लाह रब्बुल इज़्ज़त ने हुक्म दिया है और यहाँ पे भी जो है वो इस्तकामत इख्तियार करने का हुक्म दिया गया है। तो इससे जो है ये बात पता चलती है कि अल्लाह रब्बुल इज़्ज़त को ये बात बहुत पसंद है कि जो कानून अल्लाह ने नाजिल किया है उसी के मुताबिक जो है वो अमल किया जाए, उसमें ज़र्रा बराबर कमी बेशी ना की जाए। फिर तीसरा हुक्म दिया गया वला तत्तबे अहवाअहुम, और इन लोगों की ख्वाहिशात का इत्तबा ना करना, इनको राज़ी करने के लिए इस दीन के अंदर कोई रद्दोबदल और कमी बेशी ना करना। जैसे होता है ना कि कुछ लो और कुछ दो, इसके उसूल पर लोग समझौता कर लेते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि इन लोगों की ख्वाहिशात का इत्तबा ना करना, वला तत्तबे अहवाअहुम। तो हवा वाहिद है, अहवा इसकी जमा है और बुलंदी से गिरने के लिए लफ्ज़ इस्तेमाल किया जाता है। तो बताया जा रहा है कि ज़माना जाहिलियत के जो रस्म व रवाज हैं या जाहिलाना तौर तरीक़े हैं या तासुबात हैं, इसके लिए दीन में कोई गुंजाइश नहीं है, तो आपने इनकी बातों में नहीं आना, किसी मुखालफत जो है उसकी परवाह नहीं करनी। हुक्म नंबर चार वकुल आमंतु बिमा अनज़लल्लाहु मिन किताब, इनसे कह दो और ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप इनसे कह दीजिए कि अल्लाह ने जो किताब भी नाजिल किए हैं मैं इस पर ईमान लाया। अब आप देखें कि यहाँ पर जो है वो क्या बात पता चलती है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से ये अनाउंसमेंट करवाई जा रही है, ये ऐलान करवाया जा रहा है कि अल्लाह ताला ने जितनी किताबें नाजिल की हैं इन सब पर मेरा ईमान है। फिर हुक्म नंबर पाँच वा उमिरतु लिआदिला बैनकुम, मुझे हुक्म दिया गया है कि मैं तुम्हारे दरमियान इंसाफ करूं। इससे क्या बात पता चलती है कि मेरे पास जो मामलात बाहमी झगड़ों के सिलसिले में आएंगे तो मुझे उनमें अदल करना है, बराबरी करनी है, खा मुस्लिम या गैर मुस्लिम के दरमियान फैसला करना पड़े और अदल के मुताबिक फैसला गैर मुस्लिम के हक में हो जाए तो मुझे क्या करना है, मुझे जो है वो अदल करना है। और इन सारी ग्रोह बंदियों में बेलाग इंसाफ पसंदी इख्तियार करनी है, कोई इम्तियाज नहीं करना। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मिशन क्या था कि दुनिया में अदल कायम किया जाए, लोगों के दरमियान, जमातों के दरमियान, कबीलों के दरमियान, घरों के अंदर, मियां बीवी के अंदर, यानी पूरी ज़िंदगी में, इनफरादी ज़िंदगी में भी और माशरती ज़िंदगी में भी अदल कायम करना। और आप साथ साथ अपने लिए अमल के उसूल लेती जाइए कि यही जो मिशन है ये मेरा और आपका भी है। फिर इसके बाद छठी बात है, जो छठा हुक्म है, अल्लाहु रब्बुना व रब्बुकुम, अल्लाह ही हमारे हम सब का पालने वाला है। ये बहुत ही अहम बात है कि जिस अल्लाह की मैं अतात करने वाला हूँ, जिस अल्लाह के पास मैं जवाबदेह हूँ, जिस अल्लाह के दिए हुए कानून को नाफिज करना है, जिसको मुझे राज़ी करना है, वही मेरा भी रब है और तुम्हारा भी रब है। حکم نمبر سات، لنا اعمالنا ولکم اعمالکم، ہمارے اعمال ہمارے لیے ہیں اور تمہارے اعمال تمہارے لیے ہیں. اس کے معنی ہیں کہ ہر ایک اپنے اپنے عملوں کا خود ذمہ دار اور جواب دہ ہے. اگر تم نیکی کرو گے تو اس کا پھل ہمیں نہیں ملے گا بلکہ تمہیں فائدہ ہوگا، اگر تم برائی کرو گے تو برائی کے نتیجے میں کون پکڑا جائے گا؟ تم پکڑے جاؤ گے. تو ہر شخص اپنے عملوں کا خود ذمہ دار ہے. یا پہلے بھی پڑھ چکی ہیں سورت البقرہ آیت 139، سورت یونس آیت 41، سورت ہود آیت 35، سورت قصص آیت 55. آیت نمبر سورت شورا کی آیت نمبر 15 میں اب آٹھواں حکم جو دیا جا رہا ہے وہ ہے لا حجتا بیننا و بینکم، ہمارے اور تمہارے درمیان کوئی جھگڑا نہیں. اس کے معنی ہیں کہ ہمارا فرض کیا ہے کہ معقول دلائل سے تمہیں حق بات سمجھا دی جائے اور اس کا حق میں نے ادا کر دیا، اس کا فرض میں نے ادا کر دیا. اب خام خواہ تو میں کرنے سے کوئی حاصل نہیں ہے. اگر تم جھگڑا کرو گے بھی تو ہم تم سے جھگڑنے کے لیے تیار نہیں ہیں. تو یہاں پہ حجت کے معنی جو ہیں وہ بحث اور مباحثے کے ہیں. تو ہمیں کوئی بحث مباحثہ نہیں کرنا، کوئی جھگڑا نہیں کرنا. حق ظاہر ہے، وہ واضح ہو چکا ہے، ماننا یا نہ ماننا آپ کی ذمہ داری ہے. حکم نمبر 9، اللہ یجمع بیننا، اللہ ایک روز ہم سب کو جمع کرے گا. اور یہ جو ہے یہ عقیدہ آخرت کی یاد دہانی ہے. یہاں پہ بتایا جا رہا ہے کہ قیامت کے دن اللہ تعالی ہم سب کو جمع کریں گے، ایمان لانے والوں کو بھی اور انکار کرنے والوں کو بھی. وَإِلَيْهِ الْمَصِيرُ، اور اسی کی طرف سب کو جانا ہے، ہم سب کو اسی کی طرف لوٹ کر جانا ہے. کوئی انکار نہیں کر سکتا، کوئی چھپ نہیں سکتا، کوئی بھاگ نہیں سکتا. تو اللہ کی عدالت جب لگے گی تو ہر ایک کو اللہ کے پاس جو ہے وہ حاضری کے لیے جمع ہونا ہے. اب آپ دیکھ لیجئے کہ سورت شورا کی آیت نمبر 15 کتنی جامع آیت ہے، کتنی اہم آیت ہے کہ ایک آیت کے اندر اللہ رب العزت نے عمل کے 10 اہم عنوانات اور 10 اہم باتیں جو ہیں وہ سامنے رکھی ہیں. اور جو کام رسول اللہ صلی اللہ علیہ وسلم کو کرنے کے لیے کہا جا رہا ہے وہ بحثیت امت مسلمہ کے اور آپ کے پیروکاروں کے، یہ میری اور آپ کی ذمہ داری بنتی ہے. اور اب آپ دیکھیے کہ یہ 10 باتیں کیا میری اور آپ کی زندگی میں پائی جاتی ہیں، کیا ہم ان پر سنجیدگی سے سوچتے ہیں، کیا اللہ کے رسول صلی اللہ علیہ وسلم کے مشن کو ہم آگے بڑھاتے ہیں، کیا ہمارے اندر استقامت ہے، کیا ہم لوگوں کی خواہشات کی کوئی پرواہ نہیں کرتے، ہم کمپرومائز تو نہیں کہیں کرتے، اللہ کی نازل کردہ کتابوں پر کیا ایمان لاتے ہیں، اور کیا گھر کے اندر، گھر کے باہر، اپنی زندگی میں اور ہر طرف کیا ہم عدل کو قائم کرتے ہیں، کیا ہمیں یقین ہے کہ اللہ ہمارا رب ہے، اور دعویٰ کے دوران کیا کہیں آپ بحث مباحثہ مجادلہ کا طریقہ تو اختیار نہیں کرتی. تو یہ سب وہ اہم باتیں ہیں جس پہ ہم سب کو سوچنا ہے. پھر آیت نمبر 16، اللہ رب العزت فرماتے ہیں والذین یحاجون فی اللہ من بعد ما استجیب له حجتهم داحضۃ عند ربهم وعلیہم غضب ولہم عذاب شدید. اس آیت کو آپ سمجھ لیجئے کہ والذین یحاجون، اب وہ لوگ جو جھگڑا کرتے ہیں کس چیز میں، اللہ کے دین کے معاملے میں. ہمیشہ ایک بات یاد رکھا کریں کہ جو آیت آپ پڑھ رہی ہوتی ہے نا اس کا تعلق پچھلی آیت سے بھی ہوتا ہے اور اگلی آیت سے بھی ہوتا ہے. تو پچھلی آیات میں ہم نے جو ہے وہ دین کے بارے میں پڑھا کہ اللہ تعالیٰ نے تمام نبیوں کو ایک ہی دین دیا تھا، وہی دین رسول اللہ صلی اللہ علیہ وسلم کو دیا گیا اور حکم دیا گیا کہ اس دین پر آپ قائم ہو جائیں. اب یہاں پہ کہا جا رہا ہے کہ دین جو لوگوں کے سامنے آپ پیش کر رہے ہیں تو لوگوں کا حال کیا ہے, لوگ کیا کرتے ہیں کہ وہ اس دین کے معاملے میں جھگڑا کرتے ہیں. وہ اللہ کی ذات کو تسلیم کر لینے میں, اللہ کی ذات کو مانتے تو ہیں پر ایک نہیں مانتے, اس کے معاملے میں جھگڑا کرتے ہیں. وہ عقیدہ توحید کے بعد عقیدہ آخرت کے بارے میں جھگڑا کرتے ہیں, وہ حلال اور حرام کے قانون کے بارے میں جھگڑا کرتے ہیں. والذین یحاجون فی اللہ, اور وہ لوگ جو جھگڑا کرتے ہیں اللہ کے بارے میں. فی جو ہے یوں آپ سمجھیں کہ اس کے درمیان میں ایک لفظ ہڈن ہے, چھپا ہوا ہے, فی دین اللہ, اللہ کے دین کے بارے میں. تو اللہ کی دعوت جو ہے, اللہ کا دین جو ہے, اس کے معاملے میں جھگڑا کرتے ہیں. من بعد مستجیب لہو حجتہم داحدۃ عند ربہم, دوسری بات کہی, من بعد اس کے بعد مستجیبا جو قبول کر لیا گیا ہو, یعنی وہ دین جسے مومنوں نے قبول کر لیا. کیونکہ جب دین کو پیش کیا گیا تو مومنوں نے کیا کیا, مومنوں نے اس دین کو قبول کر لیا. تو اللہ کی دعوت پر لبیک کہے جانے کے بعد جب رسول نے دعوت دی, رسول صلی اللہ علیہ وسلم نے, تو مومنوں نے اس دعوت کو قبول کر لیا. تو جو لوگ لبیک کہتے ہیں, ایمان لے آتے ہیں اللہ کے دین پر, ان کے بارے میں, دین اسلام کے بارے میں جو مشرک ہیں, جو کافر ہیں, وہ جھگڑا کرتے ہیں. تو مکہ میں جو اس وقت کے حالات تھے وہ کیا تھے کہ اہل مکہ نے, کافروں نے مسلمانوں کی زندگی کو دوبھر کر دیا تھا, مسلمانوں کے پیچھے وہ پڑ گئے تھے ہاتھ دھو کر. نہ گھر میں انہیں چین لینے دیتے تھے, نہ محلے میں, نہ خاندان میں. جہاں مسلمان جاتے تھے وہاں ان کے پیچھے جاتے اور ایک نہ ختم ہونے والی بحث شروع کر دیتے. اور مقصد کیا ہوتا تھا کہ مسلمانوں نے جاہلیت کو چھوڑ کر رسول صلی اللہ علیہ وسلم کا ساتھ جو ہے وہ کیوں دیا ہے. والذین یحاجون فی اللہ, اور وہ لوگ جو جھگڑا کرتے ہیں اللہ کے دین کے بارے میں, من بعد مستجیب لہو, اس کے بعد کہ مسلمانوں نے اس کو قبول کر لیا ہے. جو آیات لمبی ہوتی ہیں نا, تو اس کے لیے یہ طریقہ ہوتا ہے اس کو سمجھنے کا, پڑھنے کا, کہ اس کے چھوٹے چھوٹے, اس کو چھوٹے چھوٹے حصوں میں بانٹ لیا کرتے ہیں, ٹکڑے کر لیتے ہیں. تو پہلا آپ یہاں پہ سٹاپ کر سکتی ہیں کہ والذین یحاجون فی اللہ, کہ وہ لوگ جو اللہ کے دین کے بارے میں جھگڑا کرتے ہیں اور مراد ہے کافر مشرک. دوسرا, من بعد مستجیب لہو, بعد اس کے کہ مسلمانوں نے اس کو قبول کر لیا, ایمان لانے والوں نے اس کو قبول کر لیا. نمبر تین, حجتہم داحدۃ عند ربہم, ان کی جو حجت بازی ہے, ان کا جو جھگڑا ہے, داحدۃن, داحدۃن کا لفظ جو ہے آپ پیچھے بھی پڑھ چکی ہیں, آپ نے یہ لفظ پیچھے پڑھا تھا 24ویں پارے میں آپ نے پڑھا تھا اور سورۃ المومن میں, اور یہاں پر بھی یہ لفظ استعمال کیا گیا ہے اور اس کا مادہ ہے دال, ہا, دواد. اس کے اندر تین باتیں پائی جاتی ہیں, نمبر ایک پھسلنا, نمبر دو کمزور ہونا, نمبر تین زائل ہو جانا. جیسے کسی نے ٹھوکر کھائی, یعنی پھسل گیا, ٹھوکر کھائی, نمبر دو کیا ہوا کہ جب انسان ٹھوکر کھا لیتا ہے تو وہ اپنی جگہ پہ قائم نہیں رہتا, سٹیبل نہیں رہتا, کمزور ہو جاتا ہے. اور نمبر تین, پھر وہ ٹھوکر کھانے کے بعد, اپنی جگہ سے کمزور ہونے کے بعد, وہ ناکام ہو جاتا ہے, وہ بودا ہو جاتا ہے, وہ زائل ہو جاتا ہے. تو پھسلنا, کمزور ہونا, زائل ہونا, जैसे मैंने आपको पीछे मिसाल दी थी कि जब जानवर को ज़िबा किया जाता है तो जानवर क्या करता है कि उसके पांव फिसलने लगते हैं, जानवर जो ज़िबा जानवर हो रहा होता है वो पटख रहा होता है अपने आप, उस वो अपने हाथ पांव मार रहा होता है, क्योंकि वो कंट्रोल में होता है किसी और के और वो कमज़ोर होता है, ख़त्म हो रहा होता है। तो यहाँ पे भी यही कहा जा रहा है कि इनका ये जो झगड़ा है ना दीन इस्लाम के खिलाफ और मुसलमानों के खिलाफ, कैसा है, हुज्जतहुम, इनका झगड़ा, दाहिदतुन इंदा रब्बिहिम, उनके रब के नजदीक बातिल है इनका ये झगड़ा, इनकी ये हुज्जतबाजी इनके रब के नजदीक कमजोर है, नाकाबले एतमाद है। तो दाहिदतुन जो है इसके मानी कमजोर के भी हैं, बातिल के भी हैं और फिसलने के भी हैं, और ज़िबा होने वाला जानवर जो है उसका अपने पाँव को पटखने के भी हैं। तो इनकी ये जो झगड़ा है, इनका ये जो हुज्जतबाजी है, इसका कोई भी फायदा नहीं होगा। व अलैहिम गदब व लहुम अजाबुन शदीद, और उन पर अल्लाह का गजब होगा और उनके लिए सख्त अजाब है। तो उल्टा जो है इन्हें लेने के देने पड़ जाएंगे और अल्लाह ताला की तरफ से इन पर जो है वो गुस्सा टूटेगा अल्लाह का, और दूसरी अहम बात जो है इन पर अल्लाह का सख्त तरीन अजाब जो है वो आएगा। सूरत अशूरा आयत नंबर 17। आयत नंबर 17 इसमें अल्लाह रब्बुल इज्जत ने ऐलान किया है कि कुरान मीज़ान है, मीज़ाने अदल। पीछे आपने आयत नंबर 15 में पढ़ा ना कि वकुल आमंतु बिमा अनजल अल्लाहु मिन किताबिन व उमिरतु लिआदिला बैनकुम, कि अल्लाह ने जो किताब भी नाजिल की है मैं इस पर ईमान लाया हूँ और मुझे ये हुक्म हुआ है कि मैं तुम्हारे दरमियान जो है वो अदल से फैसला करूँ। तो अब यहाँ पर कहा जा रहा है कि अल्लाहुल्लज़ी अनज़लल किताबा बिलहक्की वल मीज़ान। मुफस्सरीन कहते हैं कि यहाँ पे जो किताब लफ्ज़ है ये अल किताब, ये इस्म जिन्स इस्तेमाल हुआ है और वो अल्लाह ही तो है जिसने किताब को नाजिल किया बिलहक्की, हक के साथ, वल मीज़ान, और मीज़ान नाजिल की। अब आप देखें कि किताब जो है वो हक के साथ नाजिल हुई है। सूरत अल हदीद आयत 25 में भी यही बात कही गई, सूरत अर रहमान आयत नंबर 7 और 9 में भी यही बात की गई। तो हक के मानी क्या हैं? हक जो है इससे इससे मुराद है कि सच, सच्ची किताब है, कि अल्लाह ताला ने कुरान को सच्चाई के साथ नाजिल किया है। वल मीज़ान, और मीज़ान जो है इसके मानी है मादी चीज़ों को तोलने के लिए तराजू, मानवी हकीकतों को तोलने के लिए तराजू, और ये मीज़ान है। मीज़ान से मुराद अल्लाह की शरीयत। अल्लाह की शरीयत जो है तराजू की तरह तोल कर बता देती है सही ये है, गलत ये है, जुल्म ये है, अदल ये है, हक ये है, बातिल ये है। तो जब कुरान आ गया, जब अल्लाह की किताब नाजिल होगी, तो इसके साथ ही मीज़ान नाजिल हो गया। तो जिन घरों में, जिन अफराद की ज़िंदगी में और जिस सोसाइटी में कुरान नाफिज नहीं है, तो वहाँ पे अदल की मीज़ान नाफिज नहीं है। तो यही वजह है कि वहाँ पे लोग एक दूसरे पर ज़्यादतियाँ करते हैं और एक दूसरे को नुकसान पहुँचाते हैं। फिर फरमाया वमा युदरी का लअल्ल साता करीब, और तुम्हें क्या खबर शायद के फैसले की घड़ी करीब ही आ लगी हो। अब आप देखें कि युदरी का, ये पहले भी आप पढ़ चुकी हैं, दाल रा या इसका मादा है किसी दूसरी चीज़ के हीले या तदबीर से बात की तह तक पहुंचना, जानना, समझना। और वमा यहाँ पे जो है वो सवालिया अंदाज में आया है, इस्तफामिया है। वमा युदरी का, और तुम्हें क्या खबर, लअल्ल साता करीब, के कयामत की घड़ी फैसले की घड़ी करीब ही आ लगी हो, और यहाँ पे कयामत का एक नाम जो है वो अस्सा आया है। तो यहाँ पे कयामत से इसलिए डराया जा रहा है कि जिसको सीधा होना है वो हो जाए, और जिसको अच्छा बनना है वो बन जाए, जिसको अल्लाह और कुरान, अल्लाह के रसूल का और कुरान का साथ देना है वो दे दे, फिर ऐसा ना हो कि कयामत आ जाए और फिर उन्हें अपने अंजाम का पता चले तो वो अफसरदा हों। यस्ताजिलू बिहल्लज़ीना ला यूमिनूना बिहा, जो लोग इसके आने पर ईमान नहीं रखते तो वो तो इसके लिए जल्दी मचाते हैं। तो जिन्हें कयामत पर यकीन नहीं है कि वो आएगी, तो वो डरने की बजाय मजाक के तौर पर, इनकार के तौर पर कहते हैं कि जल्दी आ क्यों नहीं जाती। वल्लज़ीना आमनू मुशफिकूना मिन्हा, मगर जो इस पर ईमान रखते हैं तो वो इससे डरते हैं। वयालमूना अन्नहल हक, और वो जो है जानते हैं कि कयामत जो है यकीनन आने वाली है, कि कयामत के आने में कोई शक नहीं है। अला इन्नल्लज़ीना युमारून फिस्साअती लफी दलालिम बईद, खबरदार सुनो, जो लोग इस घड़ी के आने में शक डालने वाली बहसें करते हैं वो गुमराही में बहुत दूर निकल गए हैं, वो गुमराही में बहुत आगे निकल गए हैं। आप देखिए कि आयत नंबर 18 में अल्लाह ताला ने जो है एक तरफ कयामत के आने की खबर दी है, दूसरी तरफ उससे डराया है कि लोगों कयामत के आने से पहले अपने आप को संवार लो, क्योंकि कयामत जो है ये बड़ी ही हौलनाक होगी और इंसान की मौजूदा ज़िंदगी जो है वो हमेशा हमेशा के लिए ख़त्म हो जाएगी। और उस दिन जो है ज़मीन जो है वो भी खबरें बयान करेगी। यौमाइज़िन तुहद्दिसु अखबारहा, कि जिस दिन जो है वो ज़मीन अपनी खबरें बयान करेगी। हज़रत अब्दुल्ला बिन उनैस बयान करते हैं रज़ी अल्लाह अन्हो कि मैंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को फरमाते सुना कि क़यामत के दिन अल्लाह ताला बंदों को जमा करेगा, फिर उन्हें ऐसी आवाज़ में पुकारेगा जिसे दूर वाले भी वैसे ही सुनेंगे जैसे करीब वाले। फरमाएगा, मैं हूँ बादशाह, मैं हूँ आमाल का बदला देने वाला। इसे बुखारी ने रवायत किया है। तो यहाँ पे भी यही बात कही जा रही है कि कयामत के आने पर वो लोग ईमान रखते हैं जो कि डरते हैं। तो अब हमें भी जो है वो इस बात का जायज़ा लेना चाहिए कि क्या मेरे अंदर अल्लाह का डर पाया जाता है, क्या मुझे कयामत से डर लगता है, जो बड़ा ही हौलनाक दिन होगा, जो बड़ा ही सख्त दिन होगा। और कयामत को कहीं अल्लाह ताला अलकारिया के नाम से याद करते हैं, और कहीं अलवाकिया के नाम से, और कहीं अलगाशिया के नाम से, और कहीं योमुत तगाबुन, और योमुल आजिफा, और योमुत तनाद, और योमुस्सा, और योमुल अशाद, और जो है वो योमुल कयामा। तो अल्लाह ताला कयामत के दिन को बहुत से नामों से याद करते हैं। हज़रत अनस बिन मालिक रज़ी अल्लाह अन्हु बयान करते हैं कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैयत के साथ तीन चीज़ें जाती हैं, फिर दो तो वापस आ जाती हैं और एक इसके साथ रहती है। इसके साथ एक तो इसके घर वाले जाते हैं, और दूसरे इसका माल, और तीसरे इसका अमल। फिर इसके घर वाले और इसका माल तो वापस आ जाते हैं और इसका अमल इसके साथ रह जाता है, जो अच्छा होने की सूरत में इसके लिए रहमत और ख़ुशी का बायस बनता है, और बुरा होने की सूरत में इसके लिए ज़रिया अज़ाब साबित होता है। इसे बुखारी ने रवायत किया है। अला इन्नल्लज़ीना युमारूना, सुन लो खबरदार, खूब सुन लो, जो लोग उस घड़ी के आने में शक डालने वाली बहसें करते हैं। युमारूना पहले भी पढ़ चुकी हैं, मीमरा या मिरिया, شک اور شبے کے لیے یہ لفظ استعمال کیا جاتا ہے. اور آپ دیکھیں کہ شک اور شبے کے لیے آپ بہت سے لفظ پڑھ چکی ہیں, شک اور شبے کے لیے, اور انہی میں سے ایک جو ہے وہ مریا ہے. اور مریا جو ہے اس کے معنی کیا ہیں کہ کبھی تو یہ شک اور شبے کے لیے استعمال ہوتا ہے اور کبھی یہ لڑنے اور جھگڑنے کے لیے بھی استعمال کیا جاتا ہے. اللہ لطیف بعباده یرزق من یشاء وهو القوی العزیز. اللہ اپنے بندوں پر بہت مہربان ہے, جسے جو کچھ چاہتا ہے دیتا ہے, اور وہ بڑی قوت والا اور زبردست ہے. اب آپ دیکھیے کہ آیت نمبر 19 میں اللہ کی صفت آئی ہے اللہ لطیف. اگر آپ کہتی ہیں نا کہ اللہ مہربان ہے بے عباد ہی اپنے بندوں پر, تو اس سے پورا مفہوم نہیں ادا ہوتا. اس لفظ کے اندر دو باتیں پائی جاتی ہیں. لطیف جو ہے مہربانی کے لیے استعمال کیا جاتا ہے لفظ قرآن میں. اس کے لیے قرآن میں 5 لفظ آئے ہیں اور اس کا لطیف کا 4th درجہ ہے. اس کے اندر دو باتیں خاص طور پر پائی جاتی ہیں. نمبر 1, باریک بینی یا رازداری سے چھوٹی چھوٹی باتوں سے آگاہی حاصل کرنا, مخلوق کی چھوٹی چھوٹی تکلیفوں کا علم رکھنا, خیال رکھنا. نمبر 2, پھر مہربانی سے ان کا ازالہ کرنا, نرمی کے ساتھ ازالہ کرنا. حضرت عبداللہ بن عباس رضی اللہ عنہ اور اکرمہ رضی اللہ عنہ سے اللہ لطیف کی یہ تفسیر بیان کی گئی ہے کہ وہ اپنے بندوں سے بہت ہی انعام اور مہربانی کا معاملہ کرنے والا ہے, ان کے حق اور استعداد سے زیادہ ان کو عطا کرتا ہے. اور دیگر سکالر کہتے ہیں بعض کہ اللہ کا بندوں پر لطف و کرم یہ ہے کہ ایک طرف تو ان کو منافع پہنچا رہا ہے اور دوسری طرف ان سے بلائیں اور مصیبتیں ٹال رہا ہے. بندوں کو ان کی ضروریات سے زیادہ عطا کرتا ہے, لیکن عملی اطاعت انسان جو ہے وہ جتنی برداشت کر سکے. تو اللہ لطیف بعباده, اللہ اپنے بندوں پر بہت مہربان ہے. یرزق من یشاء, جسے جو کچھ چاہتا ہے دیتا ہے. اب یہاں پر جو ہے یہ بتایا جا رہا ہے کہ اللہ دیتا تو سب بندوں کو ہے, لیکن اللہ کے اس مہربانی یا لطف عام کا تقاضا یہ نہیں ہے کہ سب کو ایک جیسا دے. اس کی عطا اور دین سب کے لیے ایک جیسی نہیں ہے. کسی کو کچھ دیتا ہے اور کسی کو کچھ, کسی کو ایک چیز زیادہ دیتا ہے اور کسی کو دوسری چیز جو ہے وہ زیادہ دیتا ہے. تو یہ جو عطا ہے اللہ کی, یہ جو اللہ کی دین ہے, تو یہ اللہ کی اپنی مرضی کے مطابق ہے, کسی کے لیے زیادہ اور کسی کے لیے کم ہے. وَهُوَ الْقَوِيُّ الْعَزِيزُ, اور وہ بڑی قوت والا اور زبردست ہے. اب آپ دیکھیں کہ یہاں پر اللہ کی مزید دو صفات کا حوالہ دیا گیا ہے, اور ان میں سے ایک تو القوی کی ہے اور دوسری صفت جو ہے وہ العزیز کی ہے. اب آپ دیکھیں کہ پہلے اللہ تعالیٰ نے اپنے لطف و کرم, اپنی نرمی, اپنی مہربانی, اس سے تعارف کروایا, اور یہاں پہ دوسری وجہ بتائی کہ اللہ نہایت ہی قوی اور عزیز ہے. کسی کی تاب نہیں ہے کہ اس کی پکڑ سے بچ سکے. تو جب کوئی نہ اس کی گرفت سے باہر ہے اور باہر ہو بھی نہیں سکتا, تو پھر جو ہے اگر کوئی بھاگنا چاہے بھی تو وہ بھاگ نہیں سکتا, وہ بچ نہیں سکتا, اس لیے کہ وہ قوی ہے. اور اگر اللہ کسی کو مہربانی کی وجہ سے ڈھیل دیتا ہے, اس کو پکڑتا نہیں ہے, عذاب میں اللہ جلدی نہیں کرتا, تو یہ ہے اللہ کی ریزن کہ اللہ جو ہے وہ لطیف ہے, لیکن ایٹ دی سیم ٹائم اللہ قوی بھی ہے اور اس کے ساتھ ہی عزیز بھی ہے, بڑی قوت والا اور زبردست ہے. تو اللہ کا جو عطا و بخشش کا یہ نظام ہے, اللہ کی قوت کے زور پر قائم ہے. کسی کے اندر یہ قوت نہیں ہے, جرت نہیں ہے کہ اس کو بدل دے یا زبردستی اللہ سے کچھ لے لے, یا کسی کو دینے سے اللہ تعالیٰ کی جو خدائی ہے اس میں بالکل کچھ بھی فرق نہیں پڑتا, اس میں کچھ بھی کمی نہیں ہو جاتی. تو یہ ہے ہمارا سورۃ الشورى کا پہلا سبق, اور اس میں ہمارے لیے عمل کے کیا اصول جو ہیں وہ سامنے آتے ہیں. تو اس میں آپ دیکھیں کہ اللہ رب العزت نے توحید کی دعوت دی ہے, ایک اللہ کی بندگی کی دعوت دی ہے. دوسری اہم بات کہ اللہ رب العزت نے جس دین کو نازل کیا ہے اس دین کو بحیثیت مجموعی پورا کا پورا جو ہے اس پر عمل کرنے کے لیے تاکید کی جا رہی ہے, اس میں ذرہ برابر کمی بیشی نہیں ہونی چاہیے, اور خود اس پر قائم رہیں اور دوسروں کو اس کی طرف جو ہے وہ دعوت دی جائے. تیسری بات اس سورت میں آپ پڑھیں گی, اور سورت الشورى جو ابھی اس کی آیات گزری ہیں آیت نمبر 1 سے لے کے 19 تک, کہ بار بار اللہ تعالیٰ نے اپنے غفور الرحیم ہونے کا تعارف کروایا ہے. اللہ نے اپنی رحمت جو ہے اس سے متعارف کروایا ہے. کہیں آپ اس کے لیے آپ دیکھیں کہ مثال کے طور پر کس طرح سے اللہ تعالیٰ نے اس چیز کی طرف توجہ دلائی ہے. آپ دیکھیں آیت نمبر 5 میں آپ نے پڑھا کہ فرشتے جو ہیں وہ انسانوں کے لیے استغفار کرتے ہیں. اب آپ دیکھیں یہ بھی تو اللہ کی رحمت ہے نا. آیت نمبر 5 کے آخر میں بھی ہو الغفور الرحیم اس کا جو ہے وہ ذکر کیا گیا ہے. پھر آپ دیکھیں کہ قرآن کا نازل ہونا, دین کا نازل ہونا, یہ بھی اللہ کی رحمت کا اعلان ہے. پھر آیت نمبر 8 میں اللہ تعالیٰ کہتے ہیں کہ وہ جس کو چاہتا ہے اپنی رحمت میں داخل کرتا ہے. تو لوگوں, اللہ کی رحمت کی طرف لوٹ آؤ. پھر آپ دیکھیے کہ اس صورت کے اندر آپ بار بار اللہ کی ایک طرف رحمت, غفور الرحیم جو اللہ کی صفت ہے اس کو آپ دیکھ رہے ہیں, اور دوسری طرف اللہ تعالیٰ کی آپ صفات کو ذرا گننا شروع کریں کہ کتنا زیادہ اللہ تعالیٰ کی صفات یہاں پر گنوائی گئی ہیں, جس میں سختی والی صفات بھی ہیں العزیز, اور العزیز کے ساتھ جو ہے قوی اور العزیز یہ صفات بھی ہیں. اور تو اصل میں کیا کہا جا رہا ہے کہ اللہ کی طرف جو ہے وہ رجوع کیا جائے. پھر دنیا سے دلائل دیے گئے ہیں, کائنات سے دلائل دیے گئے ہیں, انسان کے اپنے وجود سے اور آسمان و زمین سے بھی. اور ایک بہت ہی اہم بات یہ ہے کہ جہاں بھی جھگڑا ہو تو اللہ کو اپنا جج بنایا جائے. قرآن جو ہے یہ ایک میزان ہے, اور قرآن کی روشنی میں اپنی زندگی کے انفرادی اور اجتماعی مسائل حل کرنے چاہیے. جیسے جب بھی کوئی جھگڑا ہوتا ہے تو قرآن کھولنا چاہیے, حدیث کا مطالعہ کرنا چاہیے. پھر ایک اور اہم اصل عمل کا اصول جو ہے سورۃ الشورى کی نایات سے ہمیں دین کا پتہ چلتا ہے کہ دین کیا ہے اور کتنا اہم ہے, اور اس کے لیے اللہ تعالیٰ نے انبیاء کو بھیجا ہے. ایک عمل کا اصول اور یہ ہے کہ جھگڑا جو ہے نا, جھگڑے نہ کیے جائیں, بحثیں نہ کی جائیں. مثلا آپ اپنا جائزہ لیتی ہیں, آپ کو یہ لگتا ہے کہ میری زندگی میں عملی لحاظ سے تو بہت کمزوری ہے, لیکن عمل میں آگے بڑھنے کی بجائے آپ نے اپنی عادت کیا بنا رکھی ہے کہ آپ جو ہے وہ بحث بہت کرتی ہیں, آپ جھگڑا کرتی ہیں, تو اللہ کو یہ عمل جو ہے وہ پسند نہیں ہے. اور آخری بات جو بہت اہم ہے, اور وہ یہ ہے کہ اللہ تعالیٰ نے بار بار یہ کہا ہے کہ اللہ یجمع بیننا و الیہ المصیر, اور کہیں کہا کہ وما یدریک لعل الساعۃ قریب, اور کہیں کہا کہ لوگ یہ کیسے ہیں کہ یمارون فی الساعۃ لفی دلال بعید. تو اللہ تعالیٰ نے اپنی ملاقات یاد دلائی ہے, قیامت کے دن سے ڈرایا ہے, اور کہا ہے کہ تمہیں اللہ کی طرف لوٹ کر آنا ہے. تو لوگوں, جب تم لوٹ کر آؤ گے تو پھر کیا بنے گی, اور تم نے اس کے لیے کیا تیاری کی ہے. اللہ تعالیٰ مجھے اور آپ کو جو ہے وہ اللہ سے ملاقات کا شوق دے دے، اس کا خوف دے دے، اور پھر اس کی تیاری کی توفیق دے دے. اب آپ دیکھ لیں کہ ایک دن حضرت عمر فاروق رضی اللہ عنہ ممبر پر چڑھے اور کہا کہ ایک دن وہ تھا کہ میں اپنی خالہ کی بکریاں چرایا کرتا تھا اور وہ اس کے بدلے مجھے مٹھی بھر کھجوریں دے دیا کرتی تھیں. بس صرف اتنا کہا اور پھر ممبر سے نیچے آ گئے. لوگوں کو بہت تعجب ہوا کہ امیر المومنین نے ایسا کیوں کیا. عبد الرحمن بن عوف رضی اللہ عنہ نے آخر کہہ ہی دیا کہ امیر المومنین، آپ کو لوگوں کو یہ بتانے کی کیا ضرورت تھی کہ کبھی آپ کے حالات اتنے خراب تھے کہ آپ جو تھے وہ آپ کے پاس کچھ اپنی بکریاں بھی نہیں تھیں تو آپ اپنی خالہ کی بکریاں چرایا کرتے تھے، تو اس سے تو آپ نے لوگوں کی نظروں میں اپنے آپ کو ذلیل کر دیا، حقیر کر دیا. حضرت عمر رضی اللہ عنہ نے فرمایا، نہیں، بلکہ واقعہ یہ ہے کہ تنہائی میں میرے دل نے کہا کہ تم تو امیر المومنین ہو، عمر تم سے افضل کون ہو سکتا ہے؟ اس لیے میں نے چاہا کہ میں اپنے نفس کو، اپنے دل کو اس کی حقیقت بتا دوں تاکہ اس کو پھر اس قسم کا خیال نہ آئے. تو حضرت عمر رضی اللہ عنہ کے دل میں تھوڑی دیر کے لیے جو کبر پیدا ہوا تو انہوں نے اس کا یہ علاج کیا. انہوں نے کہا کہ اے نفس، میں تجھے بھری مز میں رسوا کر کے چھوڑوں گا، اور ممبر پر چڑھ کر لوگوں کو بتایا کہ عمر تیرے تو یہ یہ حالات تھے. اب آپ سوچ لیں، اسے کہتے ہیں اللہ کی ملاقات کا یقین اور اسے کہتے ہیں اللہ کی ملاقات کی تیاری. آپ کہاں کھڑی ہیں، میں کہاں کھڑی ہوں، ہم سب کو اپنا محاسبہ کرنا چاہیے. سید عبد القادر جیلانی رحمۃ اللہ علیہ کا نام آپ سب نے سنا ہے. کیا آپ کو پتا ہے کہ وہ ایک کروڑ پتی رئیس تھے؟ دنیا انہیں کروڑ پتی کی حیثیت سے تو نہیں جانتی، بلکہ اللہ کے ایک عابد، زاہد اور سوالے بندے کی حیثیت سے جانتی ہے. تو آپ کا تعارف کیا ہے؟ کیا آپ اپنے حسن کی وجہ سے متعارف ہیں؟ کیا آپ اپنی ڈگریوں کی وجہ سے، کیا آپ اپنی ڈاکٹری یا اپنی کرسی، اقتدار اور جاب کی وجہ سے، یا خدا خوفی کی وجہ سے، یا صدقہ اور خیرات کرنے کی وجہ سے، یا نیکیوں میں آگے بڑھنے کی وجہ سے؟ غافل تجھے گھڑیال یہ دیتا ہے منادی، گردوں نے گھڑی عمر کی ایک اور گھٹا دی. اللہ تعالیٰ مجھے اور آپ کو آخرت کی تیاری کرنے والا بنائے، ہم سب سے راضی ہو جائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.